बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाजरीन, मैदाने करबला में 10 मुहर्रमुल हराम 61 हिजरी के दिन जहां कड़ियल जवानों, बूढ़ों, बच्चों, शीरखारों, मेहमानों, असहाबे मोहतरम और खानदान रसूल सल्लल्लाहु अलैहि वसल्लम से ताल्लुक रखने वालों ने अपनी जानों की कुर्बानियां देकर तारीख रकम की, वहां इस मारका हक को बातिल में खवातीन, जिन्हें आमतौर से सिन्फ़े नाजुक समझा जाता है और कहा जाता है, इन्होंने भी ऐसा किरदार अदा किया जिसे कभी फरामोश नहीं किया जा सकता। और खवातीन में बिनते अली सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा का नाम तारीख करबला में अन मिनट नुकूश रखता है। हजरत इमाम हुसैन रजी अल्लाह तआला अन्हो से बेहद मोहब्बत रखने वाली सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा ने करबला की दास्तान का वो बाब रकम किया जिसे इमाम हुसैन रजी अल्लाह तआला अन्हो ने अधूरा छोड़ा था। इमाम हुसैन रजी अल्लाह तआला अन्हो की शहादत के बाद वक्त बहुत सख्त था जब आपका किरदार शुरू हुआ। ये बात तारीख के वर्क वर्क पर लिखी वाजे दिखाई देती है कि दीन इस्लाम की बका इमाम हुसैन रजी अल्लाह तआला अन्हो और उनकी असहाब की शहादत से नसीब हुई, और इस मकसद की तकमील सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा की असीरी और कूफा और शाम की राहों और दरबारों में बलीग खुतबात देने से मुमकिन हुई। इमाम हुसैन रजी अल्लाह तआला अन्हो के अहदाफ को मुख्तलिफ मकाम पर, खास तौर पर दरबारे यजीद में जब शहदाए करबला के कटे सरों के साथ महफिल तरबो सुरूर सजाई गई थी और इस्लामी मुल्कों के नुमाइंदों को दावत दी गई थी, उनके दरमियान जमीर को जगा देने वाले बेनजीर खुतबात के जरिए बयान करना और बनी उमैया की हुकूमत और उसके अफकार को जमाना भर के सामने रुसवा कर देना, यकीनन ये दलेरी और शुजात फकत और फकत अकीला बनी हाशिम हजरत ज़ैनब बिन तेली के हिस्से में आई। नाजरीन, रवायात बताती हैं कि सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा को बचपन ही से इमाम हुसैन रजी अल्लाह तआला अन्हो से इतनी मोहब्बत और उल्फत थी कि एक रात भी भाई के बगैर सुकून नहीं मिलता था, जिसकी दलील हजरत अली रजी अल्लाह तआला अन्हो का अब्दुल्ला बिन जाफर से शादी की पेशकश पर दो शर्तों का रखना है। इन शर्तों को तारीख की कुतब में इस तरह जिक्र किया गया है। पहला, मेरी बेटी ज़ैनब हुसैन रजी अल्लाह तआला अन्हो से बहुत मोहब्बत रखती है, लिहाजा मैं इस शर्त पर तुम्हारे अक़द में दूंगा कि तुम इसे 24 घंटे में एक बार जरूर हुसैन से मुलाकात की इजाजत दोगे। चूंकि ज़ैनब हुसैन रजी अल्लाह तआला अन्हो को देखे बिना एक दिन भी नहीं रह सकती। नंबर दो, जब भी इमाम हुसैन सफर करें और ज़ैनब रजी अल्लाह तआला अन्हा को साथ ले जाना चाहें, तुम ज़ैनब को नहीं रोकोगे और हुसैन रजी अल्लाह तआला अन्हो के साथ जाने की इजाजत दोगे। नाजरीन, बहन भाइयों का इस कदर प्यार और मोहब्बत और आशूर का दिन, भाई की लाश सामने रखी है और सैयदा ज़ैनब का इम्तिहान और आजमाइश शुरू हो गया। कितना हौसला चाहिए इस इम्तिहान से गुजरने के लिए। अगर यहाँ सैयदा हिम्मत हार जाती तो करबला के लक़ुदक सहरा में लिखी गई दास्तान शुजात का इल्म किसी को भी ना होता। यकीनन इमाम हुसैन रजी अल्लाह तआला अन्हो और उनके जानिसार साथियों की बेमिसाल कुर्बानियां रायगां चली जाती। दीन की शक्ल न जाने कैसी होती, और जो भी होती वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का लाया हुआ दीन हरगिज़ ना होता। नाज़रीन, तारीख गवाह है कि सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा ने इस मौके पर सबसे पहले मखदूरात, असमत व तहारत, पाक बीबियों और शहदा की बेवगान और बच्चों की हिम्मत नहीं टूटने दी, उनके हौसले बुलंद रखे और उन्हें जलते खयाम और यजीदियों की लूट मार से बचाया। इस मौके पर सबसे अहम तरीन काम इमाम ज़ैनुल आबिदीन, जो हालत बीमारी में खैमे में मौजूद थे, उनको शिमर के मजालिम से बचाया और शिमर के सामने डट गई और ये कहा कि तुम्हें मेरी लाश से गुजर कर जाना होगा। इस तरह जलते खयाम से इमाम ज़ैनुल आबिदीन को उठा लाए और इमामत के चराग को बुझने नहीं दिया। तकवा और दीनदारी की हालत ये थी कि इतने सख्त हालात में भी अपनी नमाज शब को नहीं भूली और हालत असीरी में भी हाथ बंधे हुए थे, ऊँटों पर सवार थी तो नमाज की अदायगी तर्क न की। इस तरह सब पर अहमियत नमाज भी वाजह कर दी और ये भी साबित कर दिया कि जिन्हें बागी करार देकर शहीद किया गया वो इस्लाम के असल वारिस थे। नाजरीन, इसी तरह से बाजारों और दरबारों में दिए गए सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा के खुतबात भी तारीख के सुनहरे अब्बाब हैं। इन खुतबात ने ही इस सूरत हाल को तब्दील कर दिया जो यजीदियों ने अपने हक में बनाई थी। ये खुतबात क्या थे, इन पर गौर करने की जरूरत है। हम सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा के मुकम्मल खुतबात भी आगे चलकर बयान करेंगे। अलबत्ता यहाँ पर हजरत ज़ैनब रजी अल्लाह तआला अन्हा के खुतबात से चंद इक्तसाबात मिसाल के तौर पर पेश करते हैं। रवायात बताती हैं कि हजरत ज़ैनब रजी अल्लाह तआला अन्हा उबैदुल्लाह बिन ज़ियाद के दरबार में यूं गोया हुई, खुदा का शुक्र है कि उसने रसूलुल्लाह के जरिए हमें इज्जत बख्शी और गुनाहों से दूर रखा। रुसवा तो सिर्फ फासिक होते हैं, झूठ तो सिर्फ तुझ जैसे, यानी इब्ने ज़ियाद को मुंह तोड़ जवाब देते हुए अपनी दलेरी का यूं मुजाहरा किया, बदकार बोलते हैं। अल्हम्दुलिल्लाह के हम बदकार नहीं है। इसी तरह बाजार कूफा में कूफियों से खिताब करते हुए फरमाया, ए मक्कार, गद्दार, खाइन कूफियों, खुदा कभी तुम्हारे आंसुओं को खुश्क न करे। तुम्हारी किस्मत में सुए खुदा की नाराजी और अजाब दोजख के सिवा कुछ नहीं। रो और खूब रो, चूंकि तुम्हारे नसीब में सिर्फ रोना ही लिखा है। जिल्लत और खारी तुम्हारा मुकद्दर बन चुकी है। तुमने एक काम ही ऐसा किया है कि करीब है आसमान जमीन पर आ जाए, जमीन फट जाए, पहाड़ टुकड़े टुकड़े हो जाएं। अगर खुदा का अजाब अभी तुम पर नहीं आया, इसका ये मतलब नहीं कि तुम महफूज हो। खुदा अजाब को हमेशा फौरन नहीं भेजता, लेकिन ऐसा भी नहीं कि मजलूमों को इंसाफ न दिलाए। मौर्रिकीन ने लिखा है कि सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा की फसाहत व बलागत और लबो लहजा का हाल ये था कि हर कूफी हैरान था कि अली दोबारा आ गए हैं। बाप और बेटी के दरमियान ऐसी फिक्री और लिसानी शबाहत तारीख पेश करने से कासिर है। नाज़रीन, हजरत ज़ैनब रजी अल्लाह तआला अन्हा के यजीद के दरबार में दिए गए खुतबे का इक्तबास मुलाहिजा फरमाएं। खुदा ने सच फरमाया कि जिन लोगों ने बुरे और घिनौने काम किए, उनकी सजा उन लोगों जैसी है जिन्होंने इलाही आयात की तकजीब की और उसका मजाक उड़ाया। है यजीद, क्या तू इलाही फरमान को भूल गया कि खुदा ने फरमाया काफिर खुशफहमी में मुब्तला ना हो जाएं? अगर हमने मोहलत दे दी तो इसका मतलब ये हुआ कि हम उनकी भलाई चाहते हैं? नहीं, हरगिज ऐसा नहीं, बल्कि हमने उन्हें मोहलत दी है ताकि ज्यादा से ज्यादा गुनाह कर सकें और आखिरकार सख्त तरीन अजाब में गिरफ्तार हों और उनकी बख्शिश का कोई रास्ता ना रह जाए। ऐ उस आदमी के बेटे जिसे मेरे जद यानी पैगंबर सल्लल्लाहु अलैहि वसल्लम ने असीर करने के बाद आजाद कर दिया, क्या यही अदल और इंसाफ है कि तू अपनी औरतों और कनीजों को पसे पर्दा बिठाए और रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की बेटियों को असीर करके दर बदर फिराए? ऐ यजीद, तूने अभी अपने आबाओ अजदाद को याद किया, चूंकि हमारे नौजवानों को शहीद कर दिया। घबराओ नहीं, तुम भी जल्द उन्हीं के पास पहुंचने वाले हो और फिर तमन्ना करोगे ऐ काश तुम्हारी जुबान गूंगी हो गई होती और अहले बैत को बुरा भला न कहते, ऐ काश तुम्हारा हाथ शल हो गया होता। जो लोग राह खुदा में कत्ल कर दिए गए हैं उन्हें हरगिज मुर्दा न समझना, बल्कि वो जिंदा हैं और अल्लाह की तरफ से रिज्क पाते हैं। यजीद, तेरी हैसियत मेरी निगाह में नहायत पस्त व हकीर है और मैं बेपनाह तेरी मलामत करती हूँ और तुझे बहुत जलील और खार समझती हूँ। यजीद, तुम्हें हरगिज ये गुमान ना हो कि तुम्हारी हशमत और जलालत और हुकूमत से मैं मरऊब हो जाऊंगी। कितनी अजीब बात है कि लश्कर खुदा लश्कर शैतान के हाथों तहे तेह कर दिया जाए और हमारे खून से अपने हाथों को रंगीन कर ले। खुदा अपने बंदों पर जुल्म रवा नहीं करता, हम तो बस उसी से शिकवा करते हैं और उसी पर एतमाद करते हैं। लिहाजा जो फरेब और हीला चाहे कर ले और जितनी ताकत है आजमा ले और कोशिश करके देख ले। खुदा की कसम, हमें और हमारी यादों को मोमिनीन के दिलों से न मिटा सकेगा और हमारे घर में नजूल वही को कभी छुटला न सकेगा। खुदा का शुक्र है कि उसने हमारे बुजुर्गों को सआदत और मग़फ़िरत के साथ इस दुनिया से उठाया और उनके बाद वालों को मकामे शहादत पर फाइज किया। नाज़रीन, रवायात बताती हैं कि सैयदा के इन खुतबात ने इनकलाब का ऐलान कर दिया, खुसूसी तौर पर जब आपने यजीद के दरबार में उसे आईना दिखाया इस हाल में कि आप असीर थीं, आपके भाई का सर मुबारक आपके सामने थाल में रखा था और वो नवासा रसूल के दंदान मुबारक पर छड़ी मारकर तौहीन कर रहा था। हजरत इमाम हुसैन रजी अल्लाह तआला अन्हु ने अगर लिखो दिख सहरा में करबला के नाम से इस्लाम की बुनियादों को कायम और दायम किया तो बहन ने उसी बुनियाद पर कूफा और शाम के दरबारों बाजारों में खुतबात देकर इस्लाम की ऐसा पुख्ता इमारत बना दी कि फिर किसी को हिम्मत न हुई कि इस अंदाज में इस्लाम पर वार करे। इमाम हुसैन रजी अल्लाह तआला अन्हु ने अगर शहर करबला को आबाद किया, इमाम हुसैन रजी अल्लाह तआला अन्हु ने अगर करबला के गुमनाम गोशा और सहरा में आलम इंसानियत के लिए अपना लहू बहाया तो उनकी शरीका और सोगवार बहन ने उन खून के कतरों की सुर्खियों को करबला से कूफा, कूफा से दमिश्क तक पहुंचाया। नवासे रसूल सैयद शहदा की असीर बहन ने हालत असीरी में रहकर भाई की आवाज इस्तगासा को शहर बशहर यानी आलम इंसानियत की बस्ती बस्ती में पहुंचा दिया। सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा की तबलीग का असर कूफा और शाम के उन चलते फिरते लाशों और मुर्दा जमीर इंसानों पर जरूर हुआ। उन्हीं में बाद में अजहान तौहीद पैदा हुए और इंतकाम का नारा लगाते हुए उस वक्त की हुकूमत के मुकाबला में सामने आ गए। नाज़रीन, सैयदा ज़ैनब रजी अल्लाह तआला अन्हा की ये सीरत और आप रजी अल्लाह तआला अन्हा का ये किरदार हमारी ख़वातीन के लिए मशाल राह है। हमारी ख़वातीन को चाहिए कि वो इससे सबक हासिल करें कि किस तरह से हजरत ज़ैनब रजी अल्लाह तआला अन्हा ने रोजे आशूरा में ही नहीं बल्कि इमाम हुसैन रजी अल्लाह तआला अन्हु की शहादत के बाद मुख्तलिफ मकामात पर अपना किरदार अदा करके ये साबित किया कि किसी भी तहरीक को मुस्तहकम बनाने के लिए ख़वातीन का किरदार अहम होता है। नाज़रीन, याद रहे तारीख इस्लाम का अहम मुनफरिद और बेमिसल वाक़िया जिसने इंसानियत को हकीकत इस्लाम से रूशनास करवाया और तारीख इस्लाम को हयात अब्दी का जामा पहनाया वो नवासा रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत इमाम हुसैन का कयाम है। ये कयाम मर्द और जन दोनों की फिदाकारियों और जानिसारियों पर मुश्तमिल है जो इंसानियत के लिए नमूना अमल और मिशल राह हैं। یاد رکھیں، اللہ نے عورت کو عزت و احترام کا وہ بلند مقام بخشا جو اس کی اصل اور فطرت کے عین مطابق ہے۔ عورت وہ افضل و برتر وجود ہے جو خود اور پورے معاشرے کو سعادت اور نیک نامی کے ساتھ عظمت و نیک بختی کی سعادت کے رستے پر گامزن کر سکتی ہے۔ اور آپ نے ملاحظہ کیا کہ یہ عورت ہی ہے جس نے کربلا میں امام حسین کے ساتھ مل کر چراغ انسانیت کو تا قیامت روشن کر دیا۔ ناظرین، یاد رہے کہ کربلا کا واقعہ حضرت زینب کے بغیر ناممکن ہے۔ حضرت زینب رضی اللہ تعالیٰ عنہ کے علاوہ اور بھی خواتین کربلا کے میدان میں اپنا کردار ادا کرتی نظر آتی ہیں۔ ان میں حضرت ام کلثوم، حضرت رقیہ بنت الحسین، حضرت سکینہ بنت حسین، حضرت فضا، حضرت رباب، حضرت رملہ، حضرت ام لیلہ، حضرت ام وہب، حضرت بحریہ بنت مسعود، حضرت ہانیہ اور حضرت وہب کی منکوہ وغیرہ قابل ذکر ہیں۔ کربلا کی خواتین کے اعمال حسنہ اور جد و جہد حق پسند خواتین کے لیے مشعل راہ ہے۔ یاد رہے، عاشورہ کربلا کی سرزمین پر ہونے والے واقعے کا نام نہیں بلکہ ایک تحریک اور مقصد کا نام ہے، کیونکہ امام حسین رضی اللہ تعالیٰ عنہ کی اس عظیم تحریک کا آغاز 28 رجب المرجب 60 ہجری سے شروع ہوا اور یہ تحریک 10 محرم 61 ہجری کو عصر عاشور پر ختم ہوئی، بلکہ ام المصائب حضرت زینب اور امام زین العابدین کی سربراہی میں کوفہ اور شام کے فاسق، جابر اور ظالم حکمرانوں کے درباروں تک پہنچنے کے ساتھ اس انقلاب کی آواز مشرق و مغرب اور عرب و عجم میں بھی سنائی دی۔ ناظرین، آپ سیدہ زینب رضی اللہ تعالیٰ عنہ اور کربلا کی خواتین کا کردار اور ان کا حوصلہ ملاحظہ کیجئے کہ کس طرح سے ان خواتین نے واقعہ کربلا کے دوران اور واقعہ کربلا کے بعد ایک تاریخ رقم کی۔ آئیے آپ کو سیدہ زینب رضی اللہ تعالیٰ عنہ کا مکمل خطبہ بتاتے ہیں جو آپ رضی اللہ تعالیٰ عنہ نے یزید کے دربار میں دیا تھا۔ روایات بتاتی ہیں کہ یزید کی محفل میں جب حضرت زینب رضی اللہ تعالیٰ عنہ کی نظر اپنے بھائی امام حسین رضی اللہ تعالیٰ عنہ کے خون آلود سر پر پڑی تو آپ نے ایسی غمناک آواز میں فریاد کی جس سے سب لوگوں کے دل دہل گئے، اے حسین، اے محبوب رسول خدا، اے مکہ و مینا کے بیٹے، اے فاطمہ تو زہرا کے بیٹے، اے محمد مصطفیٰ کی بیٹی کے بیٹے۔ حضرت زینب کی اس آواز سے وہ تمام لوگ رونے لگے جو یزید کے دربار میں بیٹھے ہوئے تھے، اور یزید اس طرح خاموش بیٹھا ہوا تھا جس طرح اس کو سانپ سونگ گیا ہو۔ یزید نے خزران کی لکڑی لانے کا حکم دیا، پھر یزید نے اس لکڑی کو امام حسین کے لبوں اور دانتوں پر لگایا۔ رسول خدا صلی اللہ علیہ وسلم کے صحابی ابو برزہ رضی اللہ تعالیٰ عنہ نے یزید کو مخاطب کر کے کہا، اے یزید، کیا تو اس چھڑی سے حسین فرزند فاطمہ کے دندان مبارک پر مار رہا ہے؟ میں نے اپنی آنکھوں سے دیکھا ہے کہ آپ صلی اللہ علیہ وسلم حسین اور اس کے بھائی حسن کے لبوں اور دندان مبارک کو بوسہ دیتے تھے اور فرماتے تھے، تم دونوں جوان جنت کے سردار ہو، جو تمہیں قتل کرے گا خدا اس کو قتل کرے گا۔ کہتے ہیں کہ یزید غصے میں چیخنے لگا اور حکم دیا کہ صحابی رسول کو باہر نکال دو۔ بعض روایات کے مطابق یہ صحابی خود ہی محفل سے اٹھ کر چلے گئے۔ روایات کے مطابق یزید اپنے غرور میں مست تھا اور یہ اشعار بلند آواز سے پڑھ رہا تھا، کاش کہ وہ میرے بزرگ جو جنگ بدر میں قتل کیے گئے تھے، وہ آج ہوتے اور دیکھتے کہ کس طرح قبیلہ خزرج نیزہ مارنے کی بجائے گیرے اور زاری میں مشغول ہیں۔ اس وقت وہ خوشی میں فریاد کرتے اور کہتے، اے یزید، تیرے ہاتھ شل نہ ہوں۔ یہ سن کر حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ یوں گویا ہوں، سب تعریف اس خدا کے لیے جو کائنات کا پروردگار ہے، اور خدا کی رحمتیں نازل ہوں پیغمبر مصطفیٰ صلی اللہ علیہ وسلم پر اور ان کی پاکیزہ عطرت و اہل بیت پر۔ بالآخر ان لوگوں کا انجام برا ہے جنہوں نے اپنے دامن حیات کو برائیوں کی سیاہی سے داغدار کر کے اپنے خدا کی آیات کی تکذیب کی اور آیات پروردگار کا مذاق اڑایا۔ اے یزید، کیا تو سمجھتا ہے کہ تو نے ہم پر زمین کے گوشے اور آسمان کے کنارے مختلف طرح سے تنگ کر دیے ہیں، اور آلے رسول کو رسیوں اور زنجیروں میں جکڑ کر در بدر پھرانے سے تو خدا کی بارگاہ میں سرفراز ہوا اور ہم رسوا ہوئے؟ کیا تیرے خیال میں ہم مظلوم ہو کر ذلیل ہو گئے اور تو ظالم بن کر سر بلند ہوا؟ کیا تو سمجھتا ہے کہ ہم پر ظلم کر کے خدا کی بارگاہ میں تجھے شان و مقام حاصل ہوگا اور تو اپنی ظاہری فتح کی خوشی میں سرمست ہے، مسرت و شادمانی سے سرشار ہو کر اپنے غالب ہونے پر اترا رہا ہے؟ اپنی غلط سوچ پر مغرور نہ ہو اور ہوش کی سانس لے۔ کیا تو نے خدا کا یہ فرمان بھلا دیا کہ حق کا انکار کرنے والے یہ خیال نہ کریں کہ ہم نے انہیں جو مہلت دی ہے وہ ان کے لیے بہتر ہے، پھر ہم نے انہیں اس لیے ڈھیل دے رکھی ہے کہ جی بھر کر اپنے گناہوں میں اضافہ کر لیں اور ان کے لیے خوفناک عذاب معین کیا جا چکا ہے؟ اے یزید، کیا تجھے شرم نہیں آتی کہ تو اتنے بڑے جرم کا ارتکاب کرنے اور اتنے بڑے گناہ کو انجام دینے کے باوجود فخر و مباحات کرتا ہوا یہ کہہ رہا ہے کہ آج اگر میرے اجداد موجود ہوتے تو ان کے دل باغ باغ ہو جاتے اور مجھے دعائیں دیتے ہوئے کہتے کیا یزید تیرے ہاتھ شل نہ ہو؟ اے یزید کیا تجھے حیا نہیں آتی کہ تُو نے جوانان جنت کے سردار حسین ابن علی کے دندان مبارک پر چھڑی مار کر ان کی بے ادبی کی ہے؟ اے یزید تو خوش نہ ہو اور فخر و مباحات کے قصیدے نہ پڑھ، کیونکہ تُو نے اپنے ظلم کے ذریعے فرزندان رسول خدا اور عبد المطلب کے خاندانی ستاروں کا خون بہا کر ہمارے دلوں کے زخموں کو گہرا کر دیا اور شجرہ طیبہ کی جڑیں کاٹنے کے گھناؤنے جرم کا مرتکب ہوا ہے۔ تُو نے اولاد رسول کے خون میں اپنے ہاتھ رنگین کیے ہیں، تُو نے عبد المطلب کے خاندان کے ان نوجوانوں کو تہ تیغ کیا ہے جن کی عظمت و کردار کے درخشندہ ستارے زمین کے گوشے گوشے کو منور کیے ہوئے ہیں۔ آج تُو نے آل رسول صلی اللہ علیہ وسلم کو قتل کر کے اپنے اسلاف کو پکار کر انہیں اپنی فتح کے گیت سنانے ہیں، تو سمجھتا ہے کہ وہ تیری آواز سن رہے ہیں؟ جلدی نہ کر، عنقریب تو بھی ان کے ساتھ جا ملے گا اور اس وقت اپنی گفتار و کردار پر پشیماں ہو کر آرزو کرے گا کہ کاش میرے ہاتھ شل ہو جاتے اور میری زبان بولنے سے عاجز ہوتی اور میں نے جو کیا اور کہا اس سے باز رہتا۔ اے ہمارے پروردگار، تو ہمارا حق ان ظالموں سے ہمیں دلا دے، تو ہمارے حق کا بدلہ ان سے لے۔ اے پروردگار، تو ہی ان ستم گروں سے ہمارا انتقام لے۔ اے خدا، تو ہی ان پر اپنا غضب نازل فرما جس نے ہمارے عزیزوں کو خون میں نہلایا اور ہمارے مددگاروں کو تہ تیغ کر دیا۔ اے یزید، خدا کی قسم، تو نے جو ظلم کیا ہے یہ اپنے ساتھ ظلم کیا ہے، تو نے کسی کا نہیں بلکہ اپنا ہی گوشت کاٹا ہے۔ تو رسول خدا کے سامنے ایک مجرم کی صورت ملایا جائے گا اور تجھ سے تیرے اس گھناؤنے جرم کی باز پرس ہوگی کہ تو نے اولاد رسول کا نا حق خون کیوں بہایا اور رسول زادیوں کو کیوں در بدر پھرایا، نیز رسول کے جگر پاروں کے ساتھ ظلم کیوں روا رکھا۔ اے یزید، یاد رکھ کہ خدا آل رسول کا تجھ سے انتقام لے کر ان مظلوموں کا حق انہیں دلائے گا اور انہیں امن و سکون کی نعمت سے مالا مال کر دے گا۔ خدا کا فرمان ہے کہ تم گمان نہ کرو کہ جو لوگ راہ خدا میں مارے گئے وہ مر چکے ہیں، بلکہ وہ ہمیشہ کی زندگی پا گئے اور بارگاہ الہی سے روزی پا رہے ہیں۔ اے یزید، یاد رکھ کہ تُو نے جو ظلم آل محمد پر ڈھائے ہیں، ان پر رسول خدا عدالت الہی میں تیرے خلاف شکایت کریں گے اور جبرائیل امین آل رسول کی گواہی دیں گے، پھر خدا اپنے عدل و انصاف کے ذریعے تجھے سخت عذاب میں مبتلا کر دے گا اور یہی بات تیرے برے انجام کے لیے کافی ہے۔ عنقریب وہ لوگ بھی اپنے انجام کو پہنچ جائیں گے جنہوں نے تیرے لیے ظلم و استبداد کی بنیادیں مضبوط کی اور تیری آمرانہ سلطنت کی بساط بچھا کر تجھے اہل اسلام پر مسلط کر دیا۔ ان لوگوں کو بہت جلد معلوم ہو جائے گا کہ ستم گروں کا انجام برا ہوتا ہے اور کس کے ساتھ ہی ناتوانی کا شکار ہیں۔ اے یزید، یہ گردش ایام اور حوادث روزگار کا اثر ہے کہ مجھے تجھ جیسے بدنہاد برے انسان سے ہم کلام ہونا پڑا اور میں تجھ جیسے ظالم و ستم گر سے گفتگو کر رہی ہوں، لیکن یاد رکھ میری نظر میں تو ایک نہایت پست آدمی ہے جس سے کلام کرنا بھی شریفوں کی توہین ہے۔ میری اس جرت و سخن پر مجھے اپنے ستم کا نشانہ ہی کیوں نہ بنا دے، لیکن میں اسے ایک عظیم امتحان اور آزمائش سمجھتے ہوئے صبر و استقامت اختیار کروں گی اور تیری بدسلوکی میرے عزم و استقامت پر اثر انداز نہیں ہو سکتی۔ آج اگر تو ہماری مظلومیت پر خوش ہو رہا ہے اور اسے اپنے دل کی تسکین کا باعث سمجھ رہا ہے تو یاد رکھ کہ جب قیامت کے دن اپنی بدکرداری کی سزا پائے گا تو اس کو برداشت کرنا تیرے بس سے باہر ہوگا۔ خدا عادل ہے اور وہ اپنے بندوں پر ظلم نہیں کرتا۔ ہم اپنی مظلومیت اپنے خدا کے سامنے پیش کرتے ہیں اور ہر حال میں اسی کی عنایات اور عدل و انصاف پر ہمارا بھروسہ ہے۔ اے یزید، تو چاہے جتنا مکر و فریب کر لے اور بھرپور کوشش کر کے دیکھ لے، مگر تجھے معلوم ہونا چاہیے کہ تو نہ تو ہماری یاد لوگوں کے دلوں سے مٹا سکتا ہے اور نہ ہی وحی الہی کے پاکیزہ آثار محو کر سکتا ہے۔ تو یہ خیال خام اپنے دل سے نکال دے کہ ظاہر سازی کے ذریعے ہماری شان و منزلت کو پالے گا۔ تو نے جس گھناؤنے جرم کا ارتکاب کیا ہے اس کا بدنما داغ اپنے دامن سے دھو نہیں پائے گا۔ تیرا نظریہ بہت کمزور اور گھٹیا ہے۔ تیری حکومت میں گنتی کے چند دن باقی ہیں۔ تیرے سب ساتھی تیرا ساتھ چھوڑ جائیں گے۔ تیرے پاس اس دن کی حسرت و پریشانی کے سوا کچھ بھی نہیں بچے گا۔ ہم خدا قدوس کی بارگاہ میں سپاس گزار ہیں کہ ہمارے خاندان کے پہلے فرد حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو سعادت و مغفرت سے بہرہ مند فرما اور امام حسین کے شہادت و رحمت کو نعمتوں سے نواز۔ ہم بارگاہ ازدی میں دعا کرتے ہیں کہ وہ ہمارے شہیدوں کے ثواب اور اجر میں اضافہ و تکمیل فرمائے اور ہم باقی سب افراد کو اپنی عنایتوں سے نوازے۔ بے شک خدا ہی رحم کرنے والا ہے اور حقیقی معنوں میں مہربان ہے۔ خدا کی عنایتوں کے سوا ہمیں کچھ مطلوب نہیں اور ہمیں صرف اور صرف اسی کی ذات پر بھروسہ ہے، اس لیے کہ اس سے بہتر کوئی سہارا نہیں۔ ناظرین، یہ تھا وہ خطبہ جو سیدہ زینب رضی اللہ تعالی عنہا نے یزید کے دربار میں دیا۔ یاد رہے کہ مختلف روایات میں اس خطبہ کے الفاظ مختلف نقل کیے گئے ہیں، البتہ یہ بات تو واضح ہے کہ سیدہ زینب رضی اللہ تعالی عنہا نے یزید کے دربار میں بھی اس کے علاوہ کئی مقامات پر خطبات فرمائے۔ इन खुतबात ने तारीख में जो भी नुकूश छोड़े हैं उनका इनकार नहीं किया जा सकता। पहले भी जिक्र हो चुका है कि इन खुतबात ने वाकई करबला की तकमील की और हजरत इमाम हुसैन रजी अल्लाह तआला अन्हु के मौकफ का प्रचार किया। अल्लाह ताला से दुआ है कि अल्लाह ताला सय्यदा ज़ैनब रजी अल्लाह तआला अन्हा और तमाम अहले बैत के दर्जात को बुलंद फरमाए और उन पर करोड़ों रहमतें नाजिल फरमाए। आमीन।